الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وهلانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما خلقت الجن والإنس إلا ليعبدون صدق الله مولانا العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجیے. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله. قرآن مجید فرقان حمید کی ایک آیت مبارکہ تلاوت کرنے کا شرف حاصل کیا. ارشاد ربانی ہوا وما خلقت الجن والانس الا ليعبدون, اور ہم نے جنوں اور انسانوں کو اپنی عبادت اور بندگی کے لیے پیدا کیا. یہ اس آیت مبارکہ کا ترجمہ ہے. اب آئیے ذرا غور کریں کہ خالق کائنات اس آیت بینات میں کیا ارشاد فرما رہا. بظاہر تو یہ معلوم ہوتا ہے کہ جن اور انسان ان کی تخلیق کا مقصد صرف اور صرف اللہ کی عبادت. ترجمے سے ظاہر وما خلقت الجن والانس الا ليعبدون, جنوں اور انسانوں کی تخلیق کا مقصد صرف اور صرف اللہ کی عبادت. تو جب آپ نے یہ سن لیا کہ جنوں اور انسانوں کی تخلیق کا مقصد اللہ کی عبادت ہے, تو اس کا معنی یہ ہوا کہ ہمیں ہر وقت اللہ کی عبادت میں مصروف رہنا چاہیے, کیونکہ ہماری تخلیق کا مقصد ہی یہی ہے کہ اللہ کی عبادت کریں. پھر آپ کہیں گے کہ اللہ کی عبادت کریں تو کیا ہم سارا دن نمازیں ہی پڑھتے رہیں, کیا روزانہ روزے رکھتے رہیں, کیا صدقات و خیرات اور صرف یہی کام کرتے رہیں؟ اگر صرف آدمی 24 گھنٹے عبادت میں لگے گا تو کاروبار کیسے کرے گا, ذریعہ معاش کیسے حاصل کرے گا, کس طرح وہ اپنی اولاد اپنے خاندان اور دیگر کا پیٹ کیسے پالے گا؟ جب کہیں نوکری نہیں کرے گا، کہیں کاروبار نہیں کرے گا، تو ظاہر ہے پیسہ نہیں آئے گا، اور پیسہ نہیں ہوگا تو پھر کھانے پینے کا انتظام کیسے ہو؟ اور قرآن یہ کہہ رہے ہیں کہ انسان اور جن، ان کی پیدائش کا مقصد صرف اور صرف اللہ کی عبادت، الا لیعبدون، تاکہ وہ اللہ کی عبادت کریں. اور بظاہر عبادت کا مفہوم یہی معلوم ہوتا ہے کہ آدمی نماز پڑھے. اگر کوئی نماز پڑھ رہا ہے تو آپ کہیں گے عبادت کر رہا ہے، کسی نے روزہ رکھا ہوا ہے تو یہ عبادت کر رہا ہے، کوئی نوافل پڑھ رہا ہے تو یہ عبادت کر رہا ہے، کسی نے حج کیا آپ نے کہا یہ اس نے عبادت کی، صدقات و خیرات یہ عبادت. تو مسئلہ یہ پیدا ہوا، اگر ہماری تخلیق کا مقصد صرف اور صرف عبادت ہے تو کیا ہم صرف نماز پڑھتے رہیں، کاروبار چھوڑ دیں، آنا جانا چھوڑ دیں، جاب کرنا چھوڑ دیں، نوکری کرنا چھوڑ دیں؟ اور اگر یہ نہیں کریں گے تو پھر زندگی کیسے گزرے گی؟ میرے بزرگوں اور دوستوں، حقیقت حال یہ ہے کہ ہم نے عبادت کے مفہوم کو محدود کر دیا. یہ سوال اس لیے پیدا ہوا کہ عبادت کے مفہوم کو محدود کر دیا. ہم نے سمجھا کہ صرف نماز پڑھنا ہی عبادت ہے، صرف روزے رکھنا ہی عبادت ہے، صرف نوافل پڑھنا ہی عبادت ہے، صرف زکات و صدقات و خیرات یہ دینا ہی عبادت ہے. یہ عبادت ہے بلا شبہ، نماز پڑھنا عبادت ہے اور افضل العبادت، روزہ رکھنا عبادت ہے بلا شبہ عبادت، اس میں کوئی شک نہیں، زکات و صدقات و خیرات یہ سب عبادت ہے. لیکن عبادت کا مفہوم محدود نہیں ہے، بہت وسیع ہے. عبادت کا مفہوم بہت وسیع ہے. نماز پڑھنا بلا شبہ عبادت ہے، لیکن والدین کی خدمت کرنا یہ بھی عبادت ہے، اولاد کی صحیح پرورش کرنا یہ بھی عبادت ہے، رزق حلال کی تلاش میں نکلنا یہ بھی عبادت ہے، کسی کا دل رکھ لینا یہ بھی عبادت ہے، اپنے بھائی کے لیے مسکرا دینا یہ بھی عبادت ہے، کسی یتیم کے بیوہ کے سر پر ہاتھ رکھنا، اس کی مدد کرنا یہ بھی عبادت ہے. ارے مومن کا چلنا پھرنا عبادت، مومن کا اٹھنا بیٹھنا عبادت، مومن کا سونا جاگنا عبادت، مومن کی پوری زندگی عبادت. اب سمجھ میں آئی بات؟ وما خلقت الجن والانس الا ليعبدون، ہم نے جنوں اور انسانوں کو پیدا کیا اپنی عبادت کے لیے، بندگی کے لیے. یہ ہماری عبادت اور بندگی کرے. قرآن یہ نہیں کہتا کہ تم کاروبار چھوڑ دو صرف نمازیں پڑھو، تم جاب چھوڑ دو صرف نوافل پڑھو، تم سارے کام چھوڑ دو صرف ہر وقت سجدے میں پڑے رہو. نہیں، اسلام یہ تعلیم دے رہا ہے اگر تمہاری زندگی کا ایک ایک لمحہ میرے رسول صلی اللہ علیہ وسلم کی اطاعت میں گزر رہا ہے، تمہاری پوری زندگی عبادت، پوری زندگی عبادت. جب بچہ پیدا ہوتا ہے اس کو کچھ نہیں پتا، میں کون ہوں، میرے ماں باپ کون ہیں، میرے بہن بھائی کون ہیں. ایک مثال دے رہا ہوں، یہ مثال آپ سمجھ لیں گے تو اگلی بات آپ کے سمجھ میں آ جائے گی. یہ جو ہم کہتے ہیں نا تخلیق کا مقصد کیا ہے، اور یہ یاد رکھیے کہ خالق کائنات نے اس دنیا میں جتنی چیزیں پیدا کی ہیں کوئی بیکار پیدا نہیں، کوئی چیز ایسی نہیں جس کا کوئی مقصد نہ ہو، جس کا کوئی فائدہ نہ ہو. ہر چیز کی تخلیق کا، پیدائش کا کوئی نہ کوئی مقصد ضرور ہے. وہ الگ بات ہے کہ ہماری ناقص عقل میں نہ آئے، ہم دیکھیں کہ یہ چیز جو ہے اس کا کوئی فائدہ نظر نہیں آ رہا، لیکن ایسا نہیں ہے. اللہ تبارک و تعالی نے جتنی چیزیں پیدا کی ہیں، ہر چیز کی تخلیق کا مقصد ہے، اس کا فائدہ ہے، اور وہ اس کے علم میں ہے. بہت سی چیزیں ہمیں ایسی نظر آتی ہیں، ہم کہتے ہیں یہ کیوں پیدا کیا، یہ اس جانور کے پیدا کرنے کا مقصد، اس چیز کے پیدا کرنے کا مقصد، اس پودے کے پیدا کرنے کا مقصد. لیکن یہ فیکٹ ہے، حقیقت ہے کہ کوئی چیز بیکار پیدا نہیں کی۔ تو جب ہر چیز کی پیدائش کا مقصد، تو پھر انسان کی پیدائش کا مقصد بھی ہونا چاہیے۔ انسان کو کیوں پیدا کی؟ قرآن نے کہہ دیا وما خلقت الجن والانس الا لیعبدون۔ لیکن حیرت کی بات یہ ہے کہ انسان اپنی تخلیق کا مقصد سمجھنا نہیں چاہتا۔ اور مثال اس طرح کہ میں آپ کے سامنے دے رہا تھا، ایک بچہ پیدا ہوتا ہے، جب وہ تھوڑا سا سمجھدار ہوتا ہے، پہلے تو وہ تجسس کی نگاہوں سے سب کو دیکھتا ہے۔ ہم نے کہا بیٹا دیکھو یہ باپ ہے، اس نے مان لیا باپ۔ ہم نے کہا یہ ماں ہے، اس نے مان لیا ماں۔ ہم نے کہا یہ بہن ہے، اس نے مان لیا بہن۔ ہم نے کہا یہ بھائی ہے، اس نے مان لیا بھائی۔ جو کچھ ہم کہہ رہے ہیں وہ اسی طرح کرنا، حقیقت ہے یا نہیں؟ جب بچہ پیدا ہوتا ہے اس کو نہیں پتا میرا باپ کون ہے، ماں کون ہے، بہن بھائی کون ہے۔ جب تھوڑی سی سمجھ اس کے اندر آئی، تھوڑی سی سنے شعور کو پہنچا، اب اس نے تجسس بھری نگاہوں سے سب کو دیکھا، اور جیسا اس نے سنا ویسا ہی اس نے کہنا شروع کر دیا۔ ہم نے کہا باپ ہے تو اس نے باپ کہنا شروع کر دیا، ہم نے کہا ماں ہے تو اس نے ماں کہنا شروع کر دیا۔ اب اور تھوڑا سا جب بڑا، اس کی عمر تھوڑی سی بڑھی، عقل و شعور پیدا ہوا، اب اس نے ہم سے پوچھنا شروع کیا یہ کیا ہے، وہ کیا ہے۔ بچے پوچھتے ہیں نا، ہم نے کہا دیکھو یہ میز ہے، اس نے کہا وہ کیا ہے، ہم نے کہا یہ کرسی ہے، اس نے کہا یہ کیا ہے، ہم نے کہا یہ گلاس ہے۔ پوچھ رہا ہے نا، ہم اس کو بتاتے چلے آئے۔ اب جیسے جیسے عمر بڑھ رہی ہے، اس کی تحقیق، اس کی تعلیم، اس کی تربیت بڑھ رہی ہے، اس کے علم میں اضافہ ہو رہا، یہ کیا ہے، وہ کیا ہے، اور ہم بتاتے چلے جا رہے ہیں کیا ہے۔ اچھا، اب وہ بڑا ہو گیا، سن شعور کو پہنچ گیا، جوان ہو گیا، تعلیم اس نے حاصل کر لی، اگر وہ سائنٹسٹ بن گیا، سائنسدان، اب کیا ہوا؟ جب وہ سائنسدان بنا تو کیا جو تھا وہ کیوں میں تبدیل ہو گیا، کیا جو تھا وہ کیوں میں تبدیل ہو گیا۔ پہلے پوچھتا تھا یہ کیا ہے، وہ کیا ہے، اور جب سائنسداں بن گیا تھا وہ کیا جو تھا کیوں میں تبدیل ہو گیا، وہ کہتا ہے یہ کیوں ہے، وہ کیوں ہے۔ اور یہی نہیں بلکہ وہ کہتا ہے یہ آسمان کیوں ہے، یہ زمین کیوں ہے، یہ ستارے کیوں ہیں، یہ چاند کیوں ہے، یہ سورج کیوں ہے، یہ دریاؤں کی روانی کیوں ہے، یہ پھولوں کی مہک کیوں ہے، یہ موتی کی چمک کیوں ہے، ہزاروں کیوں اس کے اندر سوالات پیدا ہو گئے نا۔ سائنسدان جو ہے وہ یہی کرتے ہیں نا، پوری کائنات کو سمجھنا چاہتا ہے۔ وہ کبھی سمجھنا چاہتے ہیں کائنات کیسے بنی، زمین کیسے بنی، آسمان کیسے بنا، یہ کیوں ہے، کیوں۔ تو جب چھوٹا تھا تو کیا کہتا تھا، یہ کیا ہے، اور جب سائنسدان بنا تو کیا کہتا ہے، یہ کیوں ہے، زمین کیوں ہے، آسمان کیوں ہے، یہ فرشتے کیوں ہیں، یہ فلاں چیز کیوں ہے، ساری کیا جو تھا وہ کیوں میں تبدیل ہو گیا۔ بات سمجھ رہے ہیں؟ یہ مثال آپ سمجھ لیں، آگے کی بات آپ سمجھ جائیں گے۔ پہلے کیا تھا، سائنسداں بن گیا تو کیا کیوں میں بدل گیا، یہ کیوں ہے، وہ کیوں ہے۔ لیکن میرے بزرگ اور دوستوں، ہزاروں کیوں، لاکھوں کیوں، خربوں بے شمار کیوں، یہ سمجھنے والا وہ یہ تو سمجھنا چاہتا ہے کہ زمین کیوں ہے، وہ یہ تو سمجھنا چاہتا ہے کہ آسمان کیوں ہے، وہ یہ تو سمجھنا چاہتا ہے کہ ستارے کیوں ہیں، وہ یہ تو سمجھنا چاہتا ہے کہ چاند میں چاندنی کیوں ہے، وہ یہ تو سمجھنا چاہتا ہے کہ سورج میں روشنی کیوں ہے، وہ یہ تو سمجھنا چاہتا ہے کہ دریاؤں میں روانی کیوں ہے، وہ یہ تو سمجھنا چاہتا ہے کہ پھولوں میں مہک کیوں ہے، وہ یہ تو سمجھنا چاہتا ہے موتی میں چمک کیوں ہے۔ ارے یہ سب کچھ کیوں ہے سمجھنے والا یہ نہیں سمجھنا چاہتا یہ خود کیوں ہے۔ بات سمجھ میں آئی؟ یہ سائنسدان جو کرتے پھر رہے نا، یہ کیوں ہے، وہ کیوں ہے، کبھی اپنے اوپر بھی غور کر لیتے یہ خود کیوں ہے۔ اپنا کیوں سمجھ لیتے تو کامیاب ہو جاتا، اپنا کیوں سمجھ لیتے ہم کیوں ہیں۔ اسی لیے कायनात का क्यों समझने वाले सुकरात बने, कायनात का क्यों समझने वाले बुकरात बने, कायनात का क्यों समझने वाले अफलातून बने, कायनात का क्यों समझने वाले बू अली सीना बने, और अपना क्यों समझने वाले गौसे आजम जिलानी बने, अपना क्यों समझने वाले मुजद्दिद अल-फिसानी बने, अपना क्यों समझने वाले दाता गंजबख्श अली हिजवेरी बने, अपना क्यों समझने वाले मखदूम अशरफ जहांगीर समनानी बने। बात समझ में आ गई। उन्होंने ये नहीं कहा ये जमीन क्यों है, आसमान क्यों है, ये फलक क्यों है, ये सितारे क्यों हैं। सबसे पहले ये समझा हम क्यों हैं, हमें किस लिए पैदा किया। और जब इस बात को उन्होंने समझ लिया, इस दुनिया में भी कामयाब हो गए, आखिरत में भी कामयाब। असल कामयाब वही है। ये कायनात का क्यों समझ रहे हैं, ये क्यों है, वो क्यों है, पहाड़ क्यों है, दरिया क्यों है, मोती क्यों है, फूल क्यों है, ये सारी चीजें अपना क्यों समझो। मन आरफा नफ्सहू फकद आरफा रब्बहू, जिसने अपने नफ्स को पहचान लिया उसने अपने रब को पहचान। ये समझो हम क्यों हैं, हमारी तखलीक का मकसद क्या है। अगर ये समझ ले कि हमारी तखलीक का मकसद क्या है, कामयाब हो जाए। अब एक पेन आप लेते, मामूली पेन, किस लिए बनाया, लिखने के लिए, लिखने के लिए ना। और जो चीज जिस मकसद के लिए बनाई जाती है उसको उसी के लिए इस्तेमाल किया जाए तो दुरुस्त है, अगर उसके खिलाफ इस्तेमाल किया जाए दुरुस्त नहीं। हर एक चीज जो है उसका एक मकसद है। मिसाल के तौर पर पेन का मकसद लिखना, पेन जो बनाया गया है उसका मकसद क्या है, लिखना, लिखा जाए। और एक और बात बताऊं, कितनी हैरत की बात है, हम किसी चीज को बनाएं किसी मकसद के लिए तो हम दूसरे मकसद में इस्तेमाल नहीं करते। इंसान की बनाई हुई चीज रब ने नहीं बनाई, इंसान ने बनाई, और उसने कहा देखो ये जो चीज मैंने बनाई है इस मकसद के लिए। मिसाल के तौर पर गिलास इंसान ने बनाया ना, और उसने कहा ये पानी पीने के लिए। एक बनाया उगालदान, उगालदान जानते हो, पान तो सब खाते हैं ना, यहां तो सारे ही खाते हैं, तो पान खा के जो पी थूकते हैं, आजकल तो दीवारों पे मार देते हैं, इधर उधर उधर उधर, जरूरत ही नहीं है उगालदान रखने की। कहीं फ्लैट पे जाओ तो रास्ते में सीढ़ियां चढ़ना, इधर भी पान की पी के इधर भी, दोनों तरफ खूबसूरत नक्शे बने हुए लाल रंग। बुजुर्गों का तरीका यह होता था, उगालदान होता, अभी भी होता है, आपने देखा होगा। पान खाते थे लेकिन तरीके से खाते थे, ऐसे नहीं खाते थे कि पान खाया पूरे कपड़े खराब हो रहे हैं, मुंह में पान है बातें कर रहे हैं, ऐसे नहीं, एतदाल के साथ। सुबह खा लिया, दोपहर को खा लिया, शाम को खा लिया, ऐसे नहीं कि हर वक्त मुंह में पानी फुसा हुआ है, बोल रहे हैं तो समझ में नहीं आ रहा क्या बोल रहा है। हर चीज एतदाल के साथ। तो उसमें थूकते हैं, पीक होती है ना, थूकते हैं। अब एक बात बताइए, अगर नया उगालदान हो, बिल्कुल नया, जो इस्तेमाल नहीं किया गया, अभी अभी बनकर आया, उसके अंदर पानी पी सकते हैं या नहीं, पी सकते या नहीं, पी सकते, उसमें थूका नहीं गया ना अभी तक, बिल्कुल सही है, फ्रेश है। आप मुफ्ती साहब से फतवा ले लें, वो कह देंगे हां अगर बिल्कुल सही है, इसको इस्तेमाल ही नहीं किया गया, पानी डाल के पी, लेकिन हम पिएंगे कभी नहीं पिएंगे। पानी मांगा किसी ने, आपने उगालदान में डाल के दी, ये पानी आपके, कहेगा दिमाग खराब है आप, गिलास नहीं है आपके घर में, क्या नहीं हजरत ये नया है, बिल्कुल नया, नया हो या पुराना मुझे जरूरत नहीं है, कहा नहीं बिल्कुल नया है, आप पी लें, कभी नहीं पिएंगे, उसी के मुंह पे दे मारेंगे। क्यों, क्या रब ने कहा है कि इसमें पानी ना पियो, क्या कुरान की कोई आयत है, माजर कोई आयत कोई हदीस के इसके अंदर नहीं, वो तो इंसान ने बनाया है और इंसान ने बना के कह दिया इसमें थूकना है। अच्छा, कोई आदमी पान खा रहा, कोई बुजुर्ग, कोई आलिम दीन, और उनको जरूरत पड़ी थूकने की, पीक थूकने की, लाओ भाई आपने गिलास जाके दे दे। उनका ये क्या है? हजरत थूक दे। दिमाग खराब है, इसमें पानी पीना है या थूकना है? नहीं नहीं, आप थूक दे, कोई मसला नहीं। नहीं, ये पीने के लिए है। और उगाल दान में पानी दे दिया, पिएंगे नहीं। नहीं, ये थूकने के लिए है। इंसान के बनाई हुई चीज का कितना लिहाज है, इंसान के बनाई हुई चीज का कितना लिहाज है कि इंसान किसी चीज को किसी मकसद के लिए बना दे तो हम दूसरे मकसद में इस्तेमाल नहीं करते। जरा सा सोचो, रब ने तुम्हें किस लिए बनाया और तुम किस तरह इस्तेमाल हो रहे, किस तरह इस्तेमाल। रब ने तुम्हें आंखें दी हैं, हराम मंजर आंख ना देखे, गलत बात कान ना सुने, गलत बात जबान ना बोले, हराम की तरफ हाथ ना पड़े और गलत रास्ते की तरफ पैर ना चले। लेकिन हम इस्तेमाल कर रहे हैं, जबकि रब का हुक्म है, रब ने बनाया इसीलिए। इंसान के बनाई हुई चीज का कितना लिहाज है और रब ने जिस मकसद के लिए बनाया उसका कोई लिहाज नहीं। कभी नहीं सोचा हमें क्यों बनाया। और ये फैक्ट है, हकीकत है, जो चीज जिस मकसद के लिए बनाई जाए, जब तक अपनी तखलीक का मकसद वो पूरा करती रहती है, मालिक की नजर में इज्जत और वकार हासिल करती है। जो चीज जिस मकसद के लिए बनाई जाए, अपनी तखलीक का मकसद पूरा कर रही है, यानी जिस मकसद के लिए बनाया गया वो मकसद पूरा कर रही है, वो चीज मालिक की नजरों में इज्जत और वकार। और जब अपनी तखलीक का मकसद खो देती है, इज्जत और वकार खत्म, मालिक की नजरों में गिर जाए। अब इसकी मिसाल ये समझें कि एक बॉल पेन आपने ले लिया, उसका मकसद क्या है? लिखना। पेन का मकसद लिखना। आपने लिखने के लिए लिया ना, जेब में लगाया, किसी ने मांगा तो अगर फाउंटेन पेन है, कैप वाला पेन है, तो आप क्या करेंगे? कैप निकाल के फिर देंगे, कैप निकाल कर फिर देते। क्यों? ऐसा नहीं कि दूसरा आदमी जेब में रख के फिर दोबारा अपने लगा ले, मुझे वापस दे ही नहीं, ऐसे ही करते ना लोग। आप देना नहीं चाहते, हालांकि कितने का पेन है? 4 रुपए का, 8 रुपए का, 100 रुपए का, 150 का, ज्यादा महंगा नहीं, लेकिन आप किसी को देने के लिए तैयार नहीं होते। क्यों? वो लिख रहा है, उसके अंदर स्याही मौजूद है, उसके अंदर रिफिल मौजूद है, लिख रहा। जब तक वो पेन लिख रहा है, अगर के बॉल पेन ही हो, आप किसी को देने के लिए तैयार नहीं। किसी ने मांगा, आपने उसको दिया, फौरन ले लिया, अपनी जेब में लगा लिया। अच्छा, एक वक्त आता है कि पेन की रिफिल खत्म हो जाती, लिखना बंद कर देते। आपने देखा नहीं लिख रहा, बच्चे को दे दी, जाओ बेटा खेलो। अब अपनी जेब में नहीं लगा रहे। क्यों? जिस मकसद के लिए बनाया गया था, जब तक वो मकसद पूरा कर रहा था, मालिक की नजरों में इज्जत और वकार हासिल कर रहा, जेब में लगा हुआ। और मकसद फौत हो गया, बच्चों को दे, बच्चे खेलते हैं ना पेन से, जो पेन बेकार हो जाते हैं, बच्चे खेल रहे हैं, उल्टी सीधी हरकतें कर रहे हैं, जेब में लगा रहे हैं, इधर कर रहे हैं, उधर कर रहे हैं, खेल रहे हैं। बात समझ में आई? जब तक इंसान अपनी तखलीक का मकसद पूरा करता रहता है, खालिक कायनात की नजर में इज्जत और वकार हासिल करता है। और उसको ऐसी इज्जत और वकार हासिल होती है कि वो जिस चीज का मुतालबा करे, जिस चीज का सवाल करे रब से, रब जरूर जरूर उसे अता फरमा देता है। जिसके लिए दुआ के लिए हाथ उठा दे, रब कबूल कर देता। तो ये सारी चीजें इंसान के लिए हैं। खालिक कायनात ने पूरी कायनात बनाई इंसान के लिए। जब कायनात नहीं थी, जब भी वो था। हमें चलने के लिए जमीन की जरूरत है ना, क्या अल्लाह तबारक व तआला को जमीन की जरूरत है? क्या उसको आसमान की जरूरत है? क्या उसको चांद और सूरज के चमकने, दमकने की, रोशनी की जरूरत? क्या उसको हवा की जरूरत? हमें सांस लेने के लिए हवा की जरूरत है, हमें चलने के लिए जमीन की जरूरत है, हमें रोशनी के लिए सूरज की जरूरत है, हमें चांदने के लिए चांद की जरूरत है। ये सारी चीजें तो हमारे लिए हैं, रब ने अपने लिए नहीं पैदा की। पूरी कायनात इंसान के लिए और इंसान को अपने लिए। इसीलिए एक शायर ने बड़े प्यारे अंदाज में लिखा, ये पूरी कायनात किसके लिए? वो फरमाते हैं, जानवर पैदा किए तेरी वफा के वास्ते, जानवर पैदा किए तेरी वफा के वास्ते, चांद सूरज और सितारे हैं जिया के वास्ते, खेतियां सरसब्ज हैं तेरी गिजा के वास्ते, सब जहां तेरे लिए और तू खुदा के वास्ते। सब जहां तेरे लिए और तू खुदा के वास्ते, जान लो ईमान की है जान हुब्बे मुस्तफा के, बजुद हुब्बे नबी बेकार है जिक्रे खुदा। सजदा करना हो तो यूं कर, सर हो सजदे में झुका, सर खुदा के वास्ते दिल मुस्तफा के वास्ते, सर खुदा के वास्ते दिल मुस्तफा के वास्ते। सारी चीजें, सारी कायनात सिर्फ और सिर्फ इंसान के लिए पैदा है। जब ये जमीन नहीं थी जब भी वो था, जब आसमान नहीं था जब भी वो था, जब ये फिजाएं हवाएं दरिया चांद सूरज सितारे ये नहीं थे तब भी खुदा था, और जब ये कायनात नहीं होगी तब भी वो होगा। तो किसान है ना, तब भी वो होगा, वो शुरू से है आखिर तक रहेगा, वो अजल से है और अबद तक रहेगा, वो हमेशा से है और हमेशा रहेगा। ये सारी चीजें तो हमारे लिए आपके लिए बनाई, जमीन बनाई ताकि हम चल सकें, सूरज बनाया ताकि हम रोशनी हासिल कर सकें, चांद बनाया ताकि उसकी चांदनी में सुकून हासिल कर सकें, दरियाओं को रवानी अता की ताकि हम उसको देख कर सुकून हासिल कर सकें, फूलों में महक पैदा की, मोती में चमक पैदा की, ये सब इंसान के लिए पैदा की। और इंसान को अपने लिए, सब जहां तेरे लिए और तू खुदा के वास्ते। इस बात को अगर इंसान समझ ले, कभी भी कोई गलत काम ना कर सके, तो अपनी तखलीक का मकसद समझो, हमें क्यों पैदा किया। वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून, हमने जिनों और इंसानों को अपनी इबादत और बंदगी के लिए पैदा किया। तब इबादत और बंदगी ये नहीं कि आदमी सिर्फ नमाज पढ़ता रहे, रोजा रखता रहे, हज करता रहे, जकात सदकात खैरात ये करता रहे, बिला शुबा ये सारी इबादत हैं, लेकिन रिज़्क़ हलाल की तलाश में निकलना ये भी इबादत, वालदैन की फरमा बरदारी करना, उनकी इताअत करना, उनकी खिदमत करना ये भी इबादत, औलाद की सही इस्लामी खतूत पर तरबियत करना और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का सच्चा गुलाम बना देना ये भी इबादत, किसी का दिल रख लेना ये भी इबादत, किसी की मदद कर देना ये भी इबादत है, यतीम के सर पर हाथ रख देना ये भी इबादत। ये सब सरकार की सुन्नत में मौजूद है। नबी पाक अलैहिस्सलातु वस्सलाम ईद के दिन तशरीफ ले जा रहे हैं, गली में बच्चे खेल रहे, सरकारे दो आलम अलैहिस्सलातु वस्सलाम उन बच्चों की तरफ गए, आपने देखा सब बच्चे बेहतरीन लिबास पहने, ईद का दिन है, साफ सुथरे कीमती लिबास, खुश हो रही, एक दूसरे से हंसी मजाक कर रही। एक बच्चा जो सबसे अलग कोने में खड़ा, उसके कपड़े भी साफ सुथरे नहीं है, उसके बाल भी गर्द से अटे हुए हैं, उसका मुंह भी धुला हुआ नहीं। आका सल्लल्लाहु अलैहि वसल्लम की शान देखो, उन बच्चों को छोड़कर उस बच्चे की तरफ चले गए जो कोने में खड़ा, और जाकर रहमतों वाला हाथ उसके सर पर रख। बेटे ने देखा आका दो जहां सल्लल्लाहु अलैहि वसल्लम का चेहरा मुबारक देखा, उसकी आंखों से आंसू जारी। सरकार ने पूछा, बेटा क्या है? आज ईद का दिन है, देखो ये बच्चे कितने अच्छे कपड़े पहने हैं, आपस में खेल रहे हैं, खुश हो रहे हैं। उसने अर्ज की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मैं यतीम, मेरा बाप नहीं है, मेरी मां ने दूसरी शादी कर ली, मैं यतीम हूं, कोई नहीं जो मेरा चेहरा धुलाए, जो मुझे नहलाए, जो मुझे अच्छे कपड़े पहनाए, मैं यतीम हूं, कोई मेरा पुरसाने हाल नहीं। आका दो जहां सल्लल्लाहु अलैहि वसल्लम ने यह सुना, आपकी मुबारक आंखों से भी आंसू जारी। हुजूर पुन्नूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क्या तू ये नहीं चाहता कि तेरा बाप मोहम्मद हो सल्लल्लाहु अलैहि वसल्लम? क्या तू ये नहीं चाहता कि तेरी मां आयशा हो सिद्दीका रजी अल्लाह तआला अन्हा? क्या तू ये नहीं चाहता कि तेरी बहन फातिमतु ज़हरा रजी अल्लाह तआला अन्हा? ये कहा और उसको अपने साथ लेकर घर काशाने नबुवत में तशरीफ लाए। उम्मुल मोमिनीन सैयद आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा से फरमाया, आयशा ये यतीम है, इसको नहलाओ, इसका मुंह धुलाओ, इसका चेहरा साफ करो और इसको साफ सुथरे कपड़े पहनाओ। किसी यतीम के सर पर हाथ रख देना, उसकी मदद करना, उसका दिल रखना, उसकी दिलजोई करना हुजूर अलैहिस्सलाम की सुन्नत है, और यह भी इबादत। सिर्फ नमाज पढ़ना ही इबादत नहीं है, यह भी इबादत। कोई मजदूर कहीं काम कर रहा है, उसने पूरी मेहनत के साथ, दिल जमाई के साथ, खुलूस के साथ काम किया, उसको उजरत मिली और वो घर चला गया, उसका ये काम करना भी इबादत है। आप कहेंगे कैसी इबादत है, उसने तो काम किया पैसे ले लिए। सुने, अगर मजदूर काम करता है और उसमें जानबूझकर काम चोरी करता, यानी उससे उजरत तय हुई एक दिन में तुम्हें ये काम करना है और इस एक दिन की उजरत मजदूरी ये है, अब उसने सोचा मैं काम को जरा और आगे बढ़ा दूं, मैं काम को थोड़ा सा लंबा कर दूं, अगर मैं एक ही दिन में कर लूंगा तो पैसे मिलेंगे, दूसरे दिन फिर नहीं मिलेंगे, काम ही खत्म हो जाएगा, चलो मालिक की नजर से बचकर मैं काम को थोड़ा सा लंबा कर दूं, अगले दिन की रोजी फिर तैयार। एक दिन का काम दो दिन में, अगर कोई ऐसा करता है तो फिर उसका यह काम करना इबादत नहीं है, यह फिर अमानत में खयानत हो जाएगी, चोरी हो जाएगी, जानबूझकर उसने अपने काम को लंबा किया है और वो अपने मालिक को जिससे वो पैसा ले रहा है वो उसको धोखा दे रहा है। और आजकल यही हो रहा, एक दिन का काम दो दिन में, दो दिन का चार दिन में, हम सोचते हैं हमने मालिक की नजर से बचाकर अपना पैसा ज्यादा बनाने की कोशिश कर ली, एक दिन का काम दो दिन में कर लिया, लेकिन रब तो देख रहा, खालिक कायनात जानता है, उसके इल्म में है, अलीमुम बिजात सुदूर है, सीनों में छुपे हुए राजों को जानता है। और उसकी शान यह है, जो हम कर चुके हैं वो जानता है, जो कर रहे हैं जानता है, जो आइंदा करने वाले हैं वो जानता है, जो हम सोच चुके हैं वो जानता है, जो इस वक्त सोच रहे हैं वो जानता है, और आइंदा सोचने वाले हैं उसे भी जानता है। जब ऐसा रब जिसके तुम बंदे हो तो फिर अपनी हलाल रोजी को हराम करके क्यों खा रहे? फरमाए मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने, मजदूर का पसीना खुश्क होने से पहले उसको उजरत दे दी जाए, मजदूर का पसीना खुश्क होने से पहले उसे उजरत दे दी जाए। اب سرکار کا ارشاد دیکھو اور اس کی حکمت دیکھو اور اس کی فصاحت اور بلاغت دیکھو. بظاہر تو یہ محسوس ہوتا ہے کہ یہ حدیث مبارکہ مزدور کے حق میں ہے. یہی ہے نا، اس کا پسینہ خشک ہونے سے پہلے اجرت دے دو. بظاہر یہ محسوس ہوتا ہے کہ یہ صرف مالکوں کے لیے ہے، جو کام کرا رہے ہیں ان کے لیے ہے کہ جب تم مزدور سے کام کراؤ اس کا پسینہ خشک ہونے سے پہلے اجرت دے دو. بلا شبہ یہ حکم ہے، لیکن میرے بزرگوں اور دوستوں، حضور علیہ الصلوۃ والسلام کے اس ارشاد مبارکہ کی فصاحت بلاغت اور جامعیت دیکھو. اس میں مزدور کے لیے بھی حکم ہے اور جو کام کرا رہا ہے اس کے لیے بھی حکم، دونوں کے لیے. کیسے؟ ذرا سا غور کریں تو بات آپ کے ذہن میں آئے. مزدور کا پسینہ خشک ہونے سے پہلے اجرت دے دو، یہ حکم کس کے لیے؟ جو مالک ہے، جو کام کرا رہا. پسینہ خشک ہونے سے پہلے، اس میں مزدور کے لیے بھی یہ ہدایت ہے کہ وہ اتنی محنت سے کام کرے کہ پسینہ نکل آئے، اتنی محنت سے کام کرے کہ پسینہ نکل آئے. ادھر یہ حکم ہے اور ادھر حکم یہ، جب پسینہ نکل آئے تو خشک ہونے سے پہلے اجرت دے. یہ شان ہے نبی پاک علیہ الصلوۃ والسلام کی. تو اگر کوئی مسلمان اس انداز سے مزدوری کرتا ہے، کیا ہے وہ اینٹے اٹھا رہا ہو، کیا ہے وہ کنواں کھود رہا ہو، کیا ہے وہ کوئی بھی کام کر رہا ہو، کہ مجھے اپنی اس روزی کو حلال کر کے کھانا ہے، حرام کر کے نہیں کھانا ہے، جان بوجھ کر کام چوری نہیں کرنی ہے، تو حقیقت میں اس کا وہ کام کرنا بھی عبادت ہو جائے، کام کرنا بھی عبادت ہو جائے. اسی زمن میں ایک واقعہ ذہن میں آتا ہے. محدث ابن جوزی، ایک بہت بڑے محدث گزرے ہیں، فرماتے ہیں کہ مجھے گھر میں کچھ کام کرانا تھا، بغداد میں رہتے تھے، تو میں وہاں سے اپنے گھر سے چلا اور ایک علاقے میں پہنچا جہاں مزدور بیٹھتے تھے. یہاں بھی ہوتے ہیں نا ہمارے علاقوں میں، بعض جگہ مزدور بیٹھے ہوتے ہیں، آپ کو پتا ہے کہ بھئی فلاں جگہ بیٹھے ہیں، آپ نے جا کر ان سے اجرت طے کی اور ان کو لے آئے کہ بھئی ہمیں یہ مکان کی چھت ڈلوانی ہے، ہمیں یہ فرش بنوانا ہے، یہ فلاں چیز کرنی ہے، ایسا ہوتا. محدث ابن جوزی رحمت اللہ علیہ فرماتے ہیں، بغداد کے ایک علاقے میں گیا تو دیکھا کہ مزدور بیٹھے ہیں. میں نے ان مزدوروں میں ایک نیک سیرت، خوش شکل، خوبصورت مزدور دیکھا، ایک نوجوان وہاں بیٹھا تھا. میں نے اس کو بلایا اور اس سے کہا کہ مجھے اپنے گھر میں کچھ کام کرانا، تم میرے ساتھ چلو گے؟ اس نے کہا چلوں گا، لیکن میری شرطیں ہیں. کہا مزدوروں کی بھی شرطیں ہوتی؟ یہ کیا بات ہے بھائی، جو مالک ہوتا ہے شرط تو اس کی ہوتی. اس نے کہا نہیں، میں ایسے ہی مزدور ہوں، میری شرطیں ہیں، اگر آپ پوری کریں گے تو چلوں گا اور نہیں کریں گے میں نہیں کرتا. اچھا کیا شرطیں ہیں؟ کہا پہلی شرط تو یہ ہے کہ آپ میرے متعلق کوئی سوال نہیں کریں گے. اچھا ٹھیک ہے، نہیں کریں گے. دوسری شرط یہ ہے کہ اور مزدور 4 دینار لیتے ہیں ایک دن کے کام کرنے کے، میں 3 لوں گا. انہوں نے کہا یہ تو بہت اچھی شرط ہے، یہ تو سستے میں کام ہو رہا ہے، اور 4 لے رہے ہیں یا 3 لے رہے ہیں. اور تیسری شرط یہ ہے کہ جب اذان کی آواز آئے گی میں اسی وقت کام چھوڑ دوں، چاہے کام کسی بھی مرحلے پہ ہو، بالکل مکمل ہونے والا ہو یا درمیان میں ہو، کیسا بھی ہو، جیسے ہی آواز آئے گی میرے کان میں اذان کی میں کام چھوڑ کے فوراً چلے جاؤں. آپ کو منظور ہے؟ انہوں نے کہا تینوں شرطیں منظور ہیں، آ جاؤ. فرماتے ہیں کہ میں اس کو لے کر اپنے گھر آیا اور اس نے واقعی کام بڑی محنت سے کیا، یعنی جو کام اور مزدور 4 گھنٹے میں کرتے اس نے 2 گھنٹے میں نپٹا، بڑی محنت سے وہ کام کر رہا. ابھی کام آتا باقی تھا کہ ظہر کی اذان ہو گئی، آواز آئی، اس نے وہیں کدال رکھ دی، کھود رہا تھا نا، کدال رکھ دی، مٹی پڑی ہوئی دروازے کے آگے، اسی وقت چلا مسجد کی طرف. جب مسجد کی طرف جانے لگا تو کہتے ہیں میرے بیٹے نے کہا کہ بھئی یہ تھوڑی سی مٹی اس کو ایک طرف کر دو، یہ راستے میں پڑی ہے. कहां मेरी शर्त थी? जब अजान की आवाज आएगी मैं कोई काम नहीं करूंगा, काम किसी मरहले में होगा मैं छोड़ के चले जाऊंगा, ये तो पहले तय हो चुका है। उन्होंने कहा अच्छा ठीक है जाओ, चला गया। उसने नमाज पढ़ी इत्मीनान के साथ, फिर वापस आया। दोपहर का वक्त था, हमने पूछा कि खाना खाओगे? उसने कहा मेरा रोजा। अच्छा, बड़ा मुत्तकी मजदूर है, रोजा रखता है और फिर इतनी मेहनत। इफ्तार से पहले उसने अपना काम खत्म कर दिया, यानी जो काम और मजदूर चार घंटे में करें इसने बड़ी मेहनत से दो घंटे में कर दिया, दिन खत्म होने से पहले पहले। मुहद्दिस इब्ने जौजी रहमतुल्लाह अलैह फरमाते, 3 दीनार हमने उसको दिए और वो चला गया, लेकिन काम अभी बाकी था। तो मैंने सोचा कि चलो दूसरे दिन फिर इसको बुला लेंगे। तो जब जाने लगा तो उससे पूछा कि कल कहां मिलोगे? उसने कहा आपको पता है कल तक आप या मैं जिंदा रहेंगे? खामोश हो गए। बात तो बड़े पते की कह रहे हैं, अजीब मजदूर है, आप कल की बात कर रहे हैं, कल किसी ने देखी है? मुझे पता है मैं जिंदा रहूंगा या आपको पता है आप जिंदा रहेंगे? कहते मैं खामोश हो गया। कह जब पता ही नहीं है तो क्यों पूछ रहे हैं? खामोश चला गया। दिल में सोचा कि बड़ा अजीब मजदूर है। दूसरे दिन कह रहे हैं उसकी बातें मुझे पसंद आई और जाहिर है काम उसने मेहनत से किया। कह रहे दूसरे दिन मैं फिर चला बगदाद के उसी शाहरा पर गया, वहां देखा सारे मजदूर बैठे लेकिन वो नहीं। मजदूरों से पूछा, भाई वो एक लड़का था बड़ा खूबसूरत सा, बहुत नेक शरीफ, वो कहां है जिसको मैं कल ले गया था काम के लिए? कहा नहीं, वो तो आज आया नहीं। क्यों? कहा वो हफ्ते में सिर्फ एक दिन काम करता है, बाकी दिन तो आता नहीं। उनका क्यों नहीं आता? वो कहता है कि एक दिन में मैं जो कमा लेता हूं ये पूरे हफ्ते मेरे लिए काफी है, तो मुझे ज्यादा कमाने की जरूरत क्या है? अच्छा ठीक है। मुहद्दिस इब्ने जौजी फरमाते, मैंने पूरे हफ्ते उसका इंतजार किया, इतना उससे मुतासिर हुआ कि मैं उसी से मुझे काम कराना, हालांकि और मजदूर भी थे। फिर वही दिन आया, हफ्ते का दिन या जो भी दिन था जिस दिन वो आता था, गया तो देखा वो बैठा है। फिर उससे तय किया, उसने वही बताया, कहा मुझे पता है तुम्हारी शर्तें, मैं 3 दिनार लूंगा। हां ठीक है, तय होकर आ गए। फिर उसने काम शुरू कर दिया। वही हुआ, अजान हुई तो वो फिर चला गया। फिर पूछा खाने के लिए, कहा मैं तो रोजे से हूं, खाना भी कुछ नहीं खाया। पूछा तुम्हारा नाम क्या है? कहा ये तो शर्त पहले ही थी कि आप मेरे मुताबिक कुछ नहीं पूछेंगे। फिर खामोश हो गए। यार ये अजीब बंदा है, अजीब मामला है, समझ में नहीं आया, लेकिन है बड़ा नेक मुत्तकी और काम ऐसे कर रहा है पूरी मेहनत के साथ। शाम हुई, उसने पूरा काम निपटा दिया, 3 दीनार दिए, सलाम करके चला गया। फरमाते मैंने सोचा कि अब जो काम है आगे वो भी इसी से कराऊं। फिर मैं किसी मजदूर के पास नहीं गया, पूरे हफ्ते मैंने इंतजार किया और इंतजार करने के बाद जब वही दिन आया जिस दिन वो आकर उन मजदूरों में बैठता था, मैं फिर वहीं चला गया। लेकिन देखा तो सारे मजदूर बैठे हैं और वो नहीं है। पूछा कि भाई वो क्यों नहीं है? तुम तो कहते थे कि हफ्ते में एक दिन काम करता है। कहा वो बहुत सख्त बीमार है। कहा ये सुनकर मैं बेचैन हुआ कि चलो मैं उसकी खबरगिरी करूं, उसकी खैरियत मालूम करूं। लोगों से पूछा कि कहां है? उन्होंने कहा बगदाद के फना इलाके में आप चले जाएं, बिल्कुल कोने में एक वीराने में उसकी झोपड़ी है, वहां वो रहता है। मुहद्दिस इब्ने जौजी फरमाते हैं कि मैं चला, लोगों से पूछते पूछते एक झोपड़ी तक पहुंचा तो देखा कि झोपड़ी का आधा दरवाजा खुला हुआ था। तो मैंने दरवाजे पर दस्तक दी तो उसने अंदर से कहा मुहद्दिस इब्ने जौजी अंदर आ जाओ। तो मैंने कहा इसने तो मुझे पूछा ही नहीं, ये कैसे ही मेरा नाम ले रहा? इसने तो पूछा भी नहीं कि दरवाजे पे कौन है। मैं अंदर गया, उसको सलाम किया, कहा तुम्हें कैसे पता चला कि मैं आया हूं? उसने कहा हम गरीबों के पास कोई बादशाह तो आएगा नहीं, ना कोई वजीर आएगा, आप ही आ सकते हैं, इसलिए मैंने समझ लिया आप ही आए हो। उससे पूछा खैरियत? तो वाकई बहुत शदीद बीमार था। मैं तुम्हारे लिए कुछ इंतजाम करूं, कुछ दवा का, किसी चीज का? उसने कहा नहीं, अब वक्त करीब है रब से मुलाकात का, कल मेरा इंतकाल हो जाएगा। हैरान हुए, तुम्हें पता है? हां मुझे पता है कल मेरा इंतकाल हो जाएगा। अब जो मेरी कैफियत है दवा वगैरह मैं ले चुका। उसने अपनी अंगूठी उतारी और मुहद्दिस इब्ने जौजी को दी कि ये अपने पास रखना, कल सुबह तुम आना, मेरा इंतकाल हो चुका होगा, मुझे नहलाकर कफनाकर बगदाद के फला कब्रस्तान में मुझे दफन कर दे, और ये अंगूठी मेरी जो है ये अपने पास हिफाजत से रखना, खलीफा हारून रशीद रोजाना शाम को बगदाद की सैर के लिए निकलते हैं, वो जब अपने तम तराक के साथ शान शौकत के साथ बगदाद की गलियों से गुजर रहे होंगे तो तुम वहां पहुंच जाना और उनसे गुफ्तगू करने की कोशिश करना, पहले वो तुम्हारी तरफ तवज्जो नहीं करेंगे, तुम ये अंगूठी दूर से उन्हें दिखा देना, अंगूठी देखते ही वो तुम्हें अपने पास बुला ले, और जब बुला ले तो ये सारा हाल जो है मेरा ये उनको बता दे। उनका ठीक है। कहते मैंने सोचा कि ये बड़ा नेक मुत्तकी, नौजवानी की उम्र है और इसके चेहरे पर कितना नूर है और इतना नेक मुत्तकी परहेज़गार आदमी, मैं कुछ देर इसके पास वक्त गुजार लूं। तो मैंने उससे कहा कि मैं कुछ देर तुम्हारे पास बैठ सकता हूं? उसने कहा नहीं, बिल्कुल नहीं बैठ सकते। कहा क्यों? कहा इसलिए कि वक्त कम है, कल मेरा इंतकाल होना है और मेरे पास सिर्फ आज की रात है जो मैं अपने रब के साथ गुजारना चाहता हूं। मैं अपने गुनाहों की माफी उससे मांगूंगा, मैं उसकी बारगाह में नदामत के आंसू बहाऊंगा, जितने गुनाह मुझसे हुए मैं उसकी माफी मांगूंगा, मग़फ़िरत चाहूंगा, रात गुजर जाएगी सुबह हो जाएगी मेरी रवानगी, लिहाजा आप अपने काम कीजिए, आप जाइए और मैं अपने रब से मुलाकात कर लूं। अब आप जा सकते हैं, आप सुबह आइए। मुहद्दिस इब्ने जौजी रहमतुल्लाह अलैह फरमाते मैं हैरान हुआ उसकी बातों पर, और उसके बाद मैं वहां से निकला, दरवाजा बंद किया, अपने घर आ गया। सारी रात मैंने इसी बेचैनी में बेकरारी में गुजारी, मुझे नींद नहीं आई, उसकी बातें याद आती रहीं, उसकी चीजें सारी याद आती रहीं जो जो उसने कहा। सुबह हुई और मैं जल्दी से तैयार होकर उसकी झोपड़ी की तरफ चला, जब मैं वहां पहुंचा तो बाकी उसका इंतकाल हो गया, लेकिन इस अंदाज में वो लेटा हुआ था कि जैसे सो रहा, जैसे आदमी सोता है ना, ऐसा लग रहा है अभी ये उठ जाएगा, लेकिन जब मैंने करीब जाके देखा वाकई उसकी रूह परवाज करती, मैं बड़ा हैरान हुआ। फिर लोगों के साथ मिलकर मैंने उसकी तजहीज और तकफीन की, यानी उसको नहलाया, कफन पहनाया, और जो मकाम उसने कहा था कि बगदाद के फना कब्रस्तान में एक वीराने में कोने में वहां जाकर मुझे दफन कर देना, मैंने उसी जगह उसकी तदफीन कर दी। फिर मैं इंतजार करने लगा कि शाम हो तो खलीफा हारून रशीद गुजरे। जब शाम हुई, हारून रशीद अपनी सवारी पर, उसके दाएं बाएं वजरा उमरा सिक्योरिटी गार्ड सब चले जा रहे हैं, और वो बगदाद की सैर के लिए निकला। मैंने उसकी तरफ तवज्जो की, उससे कोशिश की उसके करीब पहुंचने की, उसने मेरी तरफ कोई तवज्जो नहीं की। जब मैंने ये देखा तो मुझे उसकी बात याद आ गई और मैंने वही अंगूठी दूर से हारून रशीद को दिखाई। जैसे ही उसकी नजर अंगूठी पर पड़ी, उसने सबको हटाकर मुझे करीब बुला लिया और मुझसे कहा बताओ ये अंगूठी वाला कहां है? मैंने कहा उसका इंतकाल हो गया। हारून रशीद ने रोना शुरू कर दिया। कहां है उसकी कब्र? मुझे वहां ले चलो। मैं उसको उसकी कब्र पर ले गया, वो कब्र पर गिर गया, कब्र से लिपट कर रो रहा है, इतना रोया कि बेहाल हो गया। उसके वज़रा उमरा परेशान है कि ये खलीफे वक्त को क्या हो गया। मुहद्दिस इब्ने जौजी रहमतुल्लाह अलैह फरमाते हैं जब उसकी चीखें निकल गईं, रो रो कर बेहाल हो चुका, बड़ी मुश्किल से उसको संभाला, जब उसको सब्र आया और चुप हुआ, तब मैंने पूछा कि ये माजरा क्या है? उसने कहा अरे जिसको तुमने दफन किया है, जिसने तुम्हारी मजदूरी की है, जो एक झोपड़ी में रहता था, वो मेरा सगा बेटा था। बताओ खलीफा वक्त का बेटा और फकीरी कैसी? उसने कहा अल्लाह ने उसको अपना वली बनाया था, वो नेक मुत्तकी इंसान था, और मुझसे भी कहता था बाबा जान ये खिलाफत छोड़ दो, ये सल्तनत, ये ऐश उशरत, ये महलात, ये नर्म गुदास गते, ये सब छोड़ दो, चंद रोजा हैं, हमारी असल जगह जो है वो तो आखिरत है, हमें तो वहीं रहना, तुम ये क्या इस चक्कर में पड़े हुए दुनिया के? वो मुझे भी कहता था, और इसीलिए वो महल छोड़कर निकल गया। उसने वो झोपड़ी मुंतखब की और मेरा बेटा यानी मैं खलीफा वक्त हूं, उसके लिए किस चीज की कमी थी? खाने पीने की, रहने सहने की, हर चीज की, لیکن میرا بیٹا ہونے کے باوجود اس نے فقیری اختیار کی، خود روزی کماتا تھا، محنت کرتا تھا، مزدوری کرتا تھا، جو 3 دینار ملتے تھے اس سے پورا ہفتہ گزارتا. یہ ہے اللہ کے نیک بندوں کے حالات اور یہ ان کی کیفیت. آپ دیکھیں دنیا پر آخرت کو ترجیح، انہوں نے سمجھ لیا یہ دنیا چند روزہ، اصل ہمیں وہیں رہے، جو بھی یہاں آیا کوئی ایک دن کے لیے، کوئی ایک مہینے کے لیے، کوئی ایک ہفتے کے لیے، کوئی ایک سال کے لیے، کوئی 10 سال کے لیے، کوئی 50 سال کے لیے، کوئی 100 سال کے لیے، لیکن پھر واپس جانا. ہمیشہ کوئی رہا نہیں، ہمیشہ رہنے والی ذات صرف خالق کائنات شروع سے ہے آخر تک رہے گا، ازل سے ہے ابد تک رہے گا، ہمیشہ سے ہے اور ہمیشہ رہے گا، اس کے علاوہ کسی کو دباؤ نہیں. سب اس دنیا میں آئے اور کچھ دن رہ کر پھر واپس چلے، اور جو گیا واپس نہیں آیا، ہمیشہ کی زندگی وہی. تو قرآن نے کہا وما خلقت الجن والانس الا ليعبدون، ہم نے جنوں اور انسانوں کو اپنی عبادت اور بندگی کے لیے پیدا کیا. مومن کا چلنا پھرنا عبادت، مومن کا سونا جاگنا عبادت، مومن کا اٹھنا بیٹھنا عبادت، پوری زندگی ایک ایک لمحہ عبادت. اب آپ کہیں گے سونا جاگنا عبادت کیسے؟ ارے سونا تو عبادت نہیں ہے. ہاں اگر روزے میں سویا جائے تو کہتے ہیں نا روزے میں سونا بھی عبادت، روزے میں سونا ہی عبادت، اسی لیے لوگ اس پہ زیادہ عمل کرتے ہیں، سو جاتے ہیں روزہ رکھتے. صبح سوئے تو اثر کے وقت ہی اٹھے، سحری کھا کے سوئے اور اٹھ کر افطار کر لیا، روزہ ہو گیا. اس عبادت کو تو سب کریں گے آرام سے. اب بتاؤ مومن کا سونا کیسے عبادت؟ اگر آپ سونے کے لیے لیٹے تو اپنے ذہن میں خیال کریں ہمارے آقا صلی اللہ علیہ وسلم کس انداز سے سوتے، اپنا دایاں ہاتھ اپنے رخسار کے نیچے رکھ کر قبلہ رخ ہو کر لیٹتے تھے. اس انداز سے آپ سوئیں، آپ کا سونا بھی عبادت ہوتا. اور سوئیں اس لیے کہ مجھے اٹھ کر عبادت کرنی ہے، آپ کا اٹھنا بھی عبادت ہوتا. نیت کی بات ہے، انسان کو نیت پر ثواب ملتا ہے. نبی پاک علیہ الصلوۃ والسلام ایک جنگ میں تشریف لے گئے، صحابہ سرکار کے ساتھ ہیں. کچھ لوگوں نے کہا ہم تو جہاد میں آئے ہیں، ہمیں ثواب ملے گا، دیکھو ہمارے کچھ ساتھی رہ گئے. آقا دو جہاں صلی اللہ علیہ وسلم نے فرمایا ایسا مت کہو، کچھ لوگ ایسے ہیں جو اپنی نیت کی وجہ سے ہمارے ساتھ ہیں، اپنی نیت کی وجہ سے ہمارے ساتھ ہیں، یعنی وہ ہمارے ساتھ نہیں آ سکے کسی مجبوری کی وجہ سے، لیکن ان کی نیت تھی کہ ہم جہاد کے لیے جائیں گے. اللہ تعالیٰ انہیں نیت کا ثواب بھی عطا فرماتا. اسی لیے کہتے ہیں کہ نیت انسان کے نامہ اعمال میں نیکیوں کا اضافہ کرتی. آپ نے نیک کام نہیں کیا، نیت کر لی، ثواب جاری. اسی وقت سے ایک صاحب نے مکان بنایا، اپنے پیر مرشد کو لے گئے، حضور یہ مکان بنائیں ذرا دیکھیں. اچھا دیکھا، چاروں طرف نظر دوڑائی، بہت خوبصورت مکان، یہ تم نے ٹائل بڑے اچھے لگائے ہیں، یہ فرش اچھا بنایا، یہ لائٹیں اچھی لگائیں. اچانک نظر پڑی روشن دان پر. حضرت نے پوچھا یہ روشن دان کیوں بنایا، یہ روشن دان کیوں بنایا؟ اس نے کہا حضور اسی لیے ہوا آ جائے، ہوا آنے کے لیے میں نے یہ بنا دیا، ہوا آ جائے اور سورج کی ساتھ روشنی بھی آ جائے. انہوں نے کہا افسوس، صد افسوس، تو نے صرف یہی سوچا اور یہی نیت کی کہ یہ روشن دان میں نے اس لیے بنایا کہ ہوا اور روشنی آ جائے. ارے بندہ خدا، نیت یہ کر لیتا کہ میں اس لیے بنا رہا ہوں مسجد سے اذان کی آواز آ جائے تو یہ بنانا بھی ثواب ہوتا، اور اگر یہ سوچ کے بناتا تو ہوا نہ آتی، کیا روشنی نہ آتی؟ ارے ہوا اور روشنی کو تو آنا ہی تھا، لیکن اس نیت کے ساتھ اگر اس روشن دان کو بناتا تو یہ بنانا بھی ثواب ہو جاتا. یہ ہے اللہ تبارک و تعالیٰ کا کرم. مومن किसी काम की नियत कर ले, उस नियत पर सवाब शुरू हो जाता। मुस्लिम शरीफ की हदीस है, एक आदमी ने 99 कत्ल किए, 99 कितने, 99, 99। अब उसके दिल में यह पैदा हुआ कि किसी तरह मैं तौबा करूं, कभी भी ख्याल पैदा हो सकता है तौबा का। इसीलिए कहते हैं इंसान कितना ही गुनाहगार हो, अगर कभी भी उसके दिल में तौबा का ख्याल पैदा हो जाए तो उसे झिड़कना नहीं चाहिए कि ये तो इतना गुनाहगार है, ये तो इतना सियाकार है, इसकी सारी उम्र इसमें गुजरी, इसकी बख्शिश नहीं हो सकती। ऐसा नहीं है, अगर उसके अंदर तौबा का जज्बा, तौबा का ख्याल, तौबा की नीयत पैदा हो गई तो उसको तौबा का तरीका बताओ और उससे तौबा कराओ, उसकी हौसला अफजाई करो कि वो गुनाहों से तायब हो रहा। अब इसके साथ क्या हुआ, बनी इसराइल का ये शख्स था, 99 कत्ल किए, अब दिल में ख्याल पैदा हुआ इतना बड़ा गुनाहगार, 99 आदमियों को मैंने कत्ल कर दिया, चलो किसी के पास चले, कोई मुझे तौबा का तरीका बता दे। एक राहिब के पास चला गया और जाकर राहिब साहब से कहा, हजरत मैंने 99 कत्ल किए हैं, अब मैं सोच रहा हूं कि अल्लाह से तौबा कर दूं, मुझे कोई तरीका बताइए मेरी तौबा कबूल हो जाए, मैं कैसे तौबा करूं। राहिब साहब ने कहा, 99 कत्ल, अब तौबा का ख्याल आया है, तेरी तौबा कबूल नहीं, भाग जा। अरे इतना बड़ा कातिल, एक दो किए होते, चार पांच किए होते, 99 आदमियों को कत्ल कर दिया, भाग जा यहां से, तेरी तौबा कबूल ही नहीं। उसने कहा, तौबा कबूल नहीं, कहा नहीं। इन्होंने कहा, चलो 100 की गिनती पूरी कर दो। राहिब साहब को पकड़ा, उनको भी खत्म, उनको भी मार दो, जब मैं गुनाहगार हूं तौबा कबूल ही नहीं हो सकती तो पूरी 100 ही कर दू, उनको भी मार दिया। अब उनको मार दिया, लेकिन फिर ख्याल पैदा हुआ कि यार ये तो गलत हुआ, अब तो 100 हो गए, क्या करूं। किसी ने कहा, एक अल्लाह का नेक बंदा फला इलाके में रहता है, उसके पास चले जाओ, वो तुम्हें तौबा का तरीका बताएगा। इसने कहा ठीक है, वहां से अपने घर से निकला और अल्लाह के वली, अल्लाह के मुकर्रब बंदे की तरफ जा रहा। अभी रास्ते में था, हजरत मलकुल मौत को हुक्म हुआ, इसकी रूह कब्ज कर। आ गए हजरत इजराइल अलैहि सलाम, वो अपनी ड्यूटी के पाबंद है, एक मिनट इधर से उधर नहीं करते, जितनी पाबंदी हजरत इजराइल अलैहि सलाम करते कोई नहीं करते, करते हैं या नहीं। अरे बोलो, डरने की बातें अभी नहीं आएंगी, वो अपने वक्त पर रहेंगे। कुरान ने कहा, इज़ा जाअलहुम ला यस्ताखिरून साअतन वला यस्तक़दिमून, जब अजल आएगी मौत, ना एक मिनट की ताखीर, ना एक मिनट की जल्दी। ऐसा नहीं एक मिनट पहले मौत आ जाए या एक मिनट के बाद आ जाए, जो वक्त जो लम्हा मुकर्रर है उसी लम्हे आ गए, उसकी रूह कब्ज कर ली, मर गए। अब क्या हुआ, अजाब के फरिश्ते आए, जहन्नमी है, 100 आदमियों का कातिल है, इसकी रूह हमारे हवाले करो, जहन्नम में जाएगा। उधर रहमत के फरिश्ते आए, नहीं, 100 को तो कत्ल किया था लेकिन तौबा की नीयत से जा रहा था, लिहाजा जन्नती है, रूह हमारे हवाले। लड़ाई हो गई, अल्लाह तबारक वताला ने फरिश्तों ही को भेज दिया फैसला कराने के लिए। उन्होंने कहा, भाई क्यों लड़ रहे हो। कहा, इसीलिए लड़ रहे हैं कि ये जहन्नमी है, 100 आदमियों को कत्ल कर चुका है, इसकी रूह जहन्नम में जाएगी। उन्होंने कहा, हम इसीलिए लड़ रहे हैं कि 100 को तो कत्ल किया लेकिन तौबा की नियत से जा रहा था, नियत तौबा की थी तो जन्नती है, मग़फ़िरत हो जाएगी। उन्होंने कहा, अच्छा सुनो, फासला नाप लो, जहां ये इसका इंतकाल हुआ है जमीन को नापो, फासला नाप कर देखो, तौबा वाले घर से करीब है या अपने घर से करीब। जहां तौबा करने के लिए जा रहा था अल्लाह के वली के पास, अगर उस वली के करीब है तो जन्नती है, اور دور ہے تو جہنم. اب فاصلہ تو ادھر قریب تھا ادھر دور تھا, اور اللہ رب العالمین کی رحمت تو اس کو بخشنا چاہتی تھی. زمین کو حکم ہوا زمین اپنے فاصلے کو کم کر دے تاکہ میرا بندہ جنت میں چلے جائے. زمین نے فاصلہ کم کر دیا. جب ناپا گیا تو توبہ والے گھر سے قریب تھا, خالق کائنات نے فیصلہ دے دیا مغفرت ہو گئی جنتی. توبہ والے گھر سے قریب ہے مغفرت ہو گئی, پتہ چلا 100 آدمیوں کا قاتل اگر توبہ کی نیت سے جا رہا ہے. نیت کا فائدہ یہ ہے کہ خالق کائنات نے نیت کی وجہ سے اس کے گناہوں کو معاف کر دیا. اسی لیے نیک کام کی نیت کرنے میں دیر نہ کرو. اور ایک اور بات ہم پہلے بھی آپ کو بتا چکے ہیں لیکن آپ کا حافظہ بہت اچھا ہے ماشاءاللہ, ایک دن بتاؤ تو دوسرے دن سب صاف ہوتا, سب بھول جاتا. خیر یہ بات تو پچھلے سال بتائی تھی یا شاید اس سے پہلے بتائی ہو. نیت کا فائدہ کیا ہے؟ ایک نسخہ ایسا ہے کہ 24 گھنٹے نماز میں, 24 گھنٹے کوئی نماز پڑھ سکتا ہے؟ پڑھ سکتا نہیں. ایک نماز میں کتنی دیر لگتی ہے پتہ ہی نہیں ہے, پڑھیں گے تو پتہ چلے گا کتنی دیر لگی. 15 منٹ 20 منٹ, چلو عشاء میں زیادہ لگا لو 17 رکعتیں زیادہ, اور آرام آرام سے سنتیں تو ویسے ہی نہیں پڑھتے, فرض پڑھ کے ہی بھاگ جاتے. خیر بہرحال سارے ایسے نہیں ہیں. 24 گھنٹے کوئی نماز نہیں پڑھ سکتا. اور یہ یاد رکھیے کہ انتظار صلات یہ صلات میں داخل ہے. اگر آپ اذان ہوتے ہی مسجد میں چلے گئے اور بیٹھ گئے نماز کے انتظار میں, ابھی جماعت کھڑی نہیں ہوئی, 15 منٹ ہیں, 15 منٹ آپ نے انتظار کیا, وہ 15 منٹ کا جو وقفہ ہے نامہ اعمال میں لکھا گیا اس نے 15 منٹ نماز پڑھی. آدھے گھنٹے پہلے پہنچ گئے, آدھے گھنٹے نماز کا انتظار کیا, لکھا گیا اس نے آدھے گھنٹے نماز پڑھی. 1 گھنٹے پہلے پہنچ گئے, لکھا جائے گا 1 گھنٹے نماز پڑھی. حالانکہ نماز نہیں پڑھی, بیٹھے انتظار کر رہے ہیں. انتظار صلات یہ صلات میں داخل ہے. فجر کی نماز آپ پڑھیں, فجر کی نماز, اور فجر پڑھتے ہی نیت کر لیں کہ مجھے ظہر پڑھنی ہے, اور انتظار کریں کب اذان ہو اور میں ظہر پڑھوں. آپ انتظار کر رہے ہیں ظہر کا, ظہر کی اذان ہوئی, نماز ادا کی, فوراً نیت کر لیں مجھے عصر پڑھنی ہے, عصر پڑھنے کے بعد نیت کر لیں مغرب پڑھنی ہے, مغرب کے بعد نیت کر لیں کہ مجھے عشاء پڑھنی ہے, اور عشاء پڑھ کے جب سونے کے لیے لیٹیں اپنے دل میں یہ خیال کریں کہ مجھے صبح اٹھنا ہے اور انشاءاللہ با جماعت نماز پڑھنی. ایک نماز کے بعد دوسری نماز کا انتظار آپ کریں گے, اور انتظار صلات صلات میں داخل ہے, لکھا جائے گا اس نے 24 گھنٹے نماز پڑھی. ہے نا اچھا نسخہ؟ لیکن نماز پڑھنی بھی ایسے نہیں نیت کر کے بیٹھ جاؤ, لکھا تو گیا مجھے کیا ضرورت ہے پڑھنے, نیت کرتے رہو بس. ایک نماز کے بعد دوسرے کی پڑھنے کی ضرورت نہیں, پڑھنا بھی ضروری ہے. ایک نماز ادا کرو اور دوسری نماز کا انتظار کرو, اور جب اذان ہو جائے تمام کاموں کو ترک کر دو. اگر اذان کی وجہ سے, نماز ادا کرنے کی وجہ سے کوئی شخص اپنے دنیاوی کام کو چھوڑ کر پھر نماز کی طرف جائے گا, انشاءاللہ اس کا وہ کام خراب نہیں ہوگا بلکہ درست ہو جائے گا, اس میں برکتیں شامل ہوں. خالق کائنات دیکھے گا اس نے میری وجہ سے اپنے کاموں کو چھوڑ دیا ہے, لہذا وہی برکت دینے والا ہے, اس کام میں برکت پیدا کرتا. ہم تو کام کی وجہ سے نماز چھوڑ دیتے ہیں. ہاں ابھی تو ٹائم ہے, ابھی پڑھ لیں گے, ابھی سورج نہیں ڈوبا, ابھی پڑھ لیں گے, پتہ چلا ہوتے ہوتے مغرب ہو گئے, ارے نکل گئی چلو مغرب پڑھ لیں, اس کے بعد پڑھ لیں, مغرب نکل گئی تو چلو عشاء پڑھ لیں گے, عشاء نکل گئی ارے ساری نمازیں نکل گئی چلو کل پڑھ لیں گے, ایک کے بعد ایک نماز چھوڑے جا رہے ہیں. ہونا یہ چاہیے کہ جیسے ہی کان میں آواز آئے حی علی الصلاح حی علی الفلاح, آؤ فلاح کی طرف, آؤ کامیابی کی طرف, سارے کاموں کو ایک طرف چھوڑ دو, اللہ کی بارگاہ میں فوراً پہنچ جاؤ. اور یہ حقیقت ہے کہ جو انسان نماز کی وجہ سے اگر کوئی کام چھوڑے گا تو وہ کام اس کا ضائع نہیں ہوگا, نقصان نہیں ہوگا, انشاءاللہ تعالی اس میں فائدہ ہی فائدہ ہوگا. اس لیے کہ فائدہ دینے والا خالق کائنات، ساری چیزیں عطا کرنے والا وہی. تو اللہ تبارک و تعالیٰ نے ان تمام چیزوں کو انسان کے لیے پیدا کیا. اس کو زمین کی ضرورت نہیں ہے، اس کو آسمان کی ضرورت نہیں ہے. جب زمین و آسمان نہیں تھے جب بھی وہ تھا، جب سورج نہیں تھا جب بھی وہ تھا، جب چاند نہیں تھا جب بھی وہ تھا، جب یہ پوری کائنات نہیں تھی جب بھی وہ تھا، اور جب قیامت میں پوری کائنات ختم ہو جائے گی جب بھی وہ ہوگا. یہ تو ہمارے لیے، یہ چاند سورج یہ ستارے یہ زمین یہ آسمان یہ دریا یہ سمندر یہ سب ہمارے لیے، اور ہمیں اپنے لیے، اپنی عبادت اور بندگی کے لیے. لیکن یہ چیزیں کب ہمارے لیے ہیں؟ جب ہم اس کے محبوب صلی اللہ علیہ وسلم سے سچی محبت کریں اور اس کے محبوب صلی اللہ علیہ وسلم کی اطاعت اور فرما برداری کریں. فاروق اعظم نے دریائے نیل کے نام خط بھیجا اور دریائے نیل اس حکم پر جاری ہو گیا. کیسے جاری ہو گیا؟ رسول کے سچے غلام نے حکم دیا تھا، ان کے حکم پر دریا پھر جاری ہو گیا. جو دریا ایک انسانی جان کا بھیٹ لیتا تھا، اور جب وہ انسانی جان اس کو ملتی تھی تب وہ دریا دوبارہ سے رواں ہوتا تھا، ورنہ خشک ہو جاتا. فاروق اعظم نے دریا کے نام خط لکھ کر بھیجا اور کہا یہ خط میرا اس زمین پر ڈال دینا. جیسے ہی ڈالا دریا پھر سے رواں ہو. ان کی حکومت دریاؤں پر بھی، ہواؤں پر بھی. یا ساریہ الجبل، اے ساریہ پہاڑ. ہواؤں نے فاروق اعظم کی آواز حضرت ساریہ کے کانوں تک پہنچائی جو لاکھوں سینکڑوں میل دور جنگ میں مصروف تھے. پتہ چلا ہواؤں پر بھی فاروق اعظم کی حکومت، زمین پر بھی فاروق اعظم کی حکومت. ارے تم رسول سے محبت کر کے دیکھو، ان کی اطاعت کر کے دیکھو، پھر یہ ساری چیزیں کہیں گی ہم تیرے لیے. چاند دو ٹکڑے ہو کر بتائے گا ہم تیرے لیے ہیں، سورج واپس پلٹ کر بتائے گا ہم تیرے لیے ہیں، فضائیں پیغام آگے پہنچا کر بتائیں گی ہم تیرے لیے ہیں، دریاؤں کی روانی بتائے گی ہم تیرے لیے ہیں. اسی لیے ڈاکٹر اقبال نے کہا کہ محمد سے وفا تو نے تو ہم تیرے ہیں، یہ جہاں چیز ہے کیا لوح قلم تیرے. ارے یہ دنیا کیا ہے، یہ کائنات کیا ہے، لوح قلم یہ سب تمہارے لیے ہیں. تم رسول کی اطاعت کر کے تو دیکھو، تم ان سے محبت کر کے تو دیکھو، تم سچے پکے مومن مسلمان بن کے تو دیکھو، پھر دیکھو کائنات کی ہر چیز تمہارے حکم پر چلے گی اور اطاعت کر کے بتائے گی ہم تیرے لیے. پہلے تم اطاعت کر کے رب کو تو بتا دو کہ ہم تیرے لیے. تم نے کہاں بتایا تجھے کائنات جو بتا دو؟ ہم نے کہاں بتایا؟ ہمارے ہر عمل سے، ہر قول سے، ہر فعل سے، ہمارے کردار و گفتار سے یہ پتہ چلے کہ ہم رب کی اطاعت کر رہے ہیں، فرما برداری کر رہے ہیں، اس کے محبوب صلی اللہ علیہ وسلم کی اطاعت و فرما برداری کر رہے ہیں. حقیقت میں اگر ہم صحیح معنوں میں اسلامی تعلیمات پر عمل کریں، نبی پاک علیہ الصلوۃ والسلام کی سچی محبت اپنے دلوں میں پیدا کریں، سرکار کی اطاعت فرما برداری اور اتباع کریں، تو پوری کائنات تو یہ سب ہمارے لیے ہے اور ہمیں رب نے اپنے لیے پیدا کیا. پہلے تم یہ ثابت کر دو کہ تم حقیقی معنوں میں رب کے لیے ہو، تمہارا ہر عمل رب کے لیے ہے، پھر دیکھو کائنات یہ بتائے گی کہ پوری کائنات تمہارے لیے. اللہ تبارک و تعالی ہم سب کو نیک اعمال کی توفیق عطا فرمائے، نبی پاک علیہ الصلوۃ والسلام کی سچی محبت میں زندہ رہیں اور سرکار کی سچی محبت میں موت عطا فرمائے. وآخر دعوانا الحمد للہ رب العالمین.